नेपाल दर्पणमा साथी सुनिता पहरीसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा सहित तीनजना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर। 11 अर्ब बिगो र 22 अर्ब रूपैयाँ जरिवाना सहित 33 अर्ब रूपैयाँ माग दाबी।
निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न निर्वाचन आयोगको आग्रह। आयोग छिट्टै गठन गर्ने र प्रतिवेदन उपलब्ध गराउने प्रधानमन्त्री देउबाको प्रतिबद्धता।
काठमाडौँका सड़कका खाल्डा 15 दिनभित्र पूर्ण प्रधानमन्त्रीको निर्देशन। असुरक्षित सड़कले ज्यान जान थालेको भन्दै नागरिक आक्रोशित।
अब अँधेराको त के कुरा, दिउँसोमै पनि हिँड्दा पनि कहाँ कतिखेर खाल्टोमा परिनियो, कतिखेर नालीमा परिनियो र कतिखेर ज्यान जाने हो।
भारतमा अमरनाथ दर्शनका लागि गएका यात्रु चढेको बस दुर्घटना, 16 जनाको ज्यान गयो, 30 जना घाइते।
र 19 वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपालले भोलि सिङ्गापुरसँग खेल्ने।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्बा प्रणालीमा आबद्ध हुने। आस्बा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मा सहित 3 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। अस्ति शुक्रबार नै मुद्दा दर्ता गर्ने भने पनि समय अभावका कारण आज मात्रै मुद्दा दर्ता गरिएको हो। कर फर्चेट आयोगमा रहँदा शर्मा सहित अध्यक्ष लुम्बध्वज महत र उमेश ढकालले झण्डै 11 अर्ब 2 करोड़ रूपियाँ भ्रष्टाचार गरेको दावी सहित अख्तियारले आज मुद्दा दायर गरेको हो। अख्तियारले 3 जनासँगबाट 11 अर्ब 2 करोड़ रूपियाँ बिगो र त्यसको दोब्बर जरिवाना गरी 33 अर्ब 6 करोड़ रूपियाँ माग दावी गरेको छ। शर्मालाई अख्तियारले हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने महत र ढकाल फरार छन्। उनीहरूलाई अख्तियारले फरार अभियुक्तको सूचीमा राखेर आज मुद्दा दर्ता गरेको हो। उनीहरूले रक्सी कम्पनीले ग्राहकसँग उठाएको मूल्य अभिवृद्धि कर अर्थात भ्याट समेत रक्सी कम्पनीलाई नै फिर्ता गरेको पाइएको थियो।
यसैबीच शर्मालाई गैर कानूनी रूपमा हिरासतमा राखेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा भने आज पनि हेर्दा हेर्दैमा रोकिएको छ। न्यायाधीशहरू चोलेन्द्र शमशेर राणा र प्रकाश मान सिंह रावतको इजलासमा परेको रिटको सुनवाई आज नसकिएपछि यसलाई हेर्दा हेर्दैमा राखिएको हो। यो मुद्दामा भोलि पनि सुनवाई हुनेछ। यसअघि अस्ति शुक्रबार पनि यो मुद्दा हेर्दा हेर्दैमा राखिएको थियो। आफ्ना पतिलाई गैर कानूनी रूपमा हिरासतमा राखिएको भन्दै शर्माकी श्रीमती कल्पना उप्रेतीले सर्वोच्चमा दायर गर्नुभएको थियो। यसअघि सर्वोच्च अदालतले शर्मालाई अदालतमा उपस्थित गराउन र हिरासतमा राख्नुको कारण पेश गर्न भनेको थियो।
निर्वाचन आयोगले चुनाव सम्बन्धी ऐन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन तत्काल आफूहरूलाई उपलब्ध गराउन माग गरेको छ। प्रमुख निर्वाचन आयुक्त अयोध्या प्रसाद यादव र अन्य आयुक्तहरूले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरी यस्तो आग्रह गर्नुभएको हो। आयोगले साउन 15 गतेभित्र क्षेत्र निर्धारण गरी प्रतिवेदन दिन सरकारलाई यसअघि पनि लिखित रूपमा आग्रह गरेको थियो। आजको छलफलमा प्रधानमन्त्री देउवाले चुनाव सम्बन्धी ऐन छिट्टै पारित गर्ने र निर्वाचन क्षेत्र निर्धारण आयोगको गठन गरी निर्वाचन आयोगलाई प्रतिवेदन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। छलफलका क्रममा प्रमुख निर्वाचन आयुक्त यादवले संविधानले व्यवस्था गरे अनुसार 2074 साल माघ 7 गतेभित्रै प्रदेश सभा तथा प्रतिनिधि सभाको चुनाव गर्नु अति आवश्यक रहेको बताउनु भएको थियो। आयोगले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य चुनावका लागि आजदेखि मतदाता नामावली संकलनको काम समेत शुरू गरिसकेको छ।
नेकपा एमाले प्रदेश सभा चुनावका लागि छिटोभन्दा छिटो क्षेत्र निर्धारण आयोग गठन गर्न सरकारसँग माग गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमाले स्थायी समिति एमाले स्थायी कमिटी बैठकले आयोग गठन गर्न माग गरेको हो। स्थायी कमिटी बैठकबारे जानकारी दिँदै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले अहिले कायम रहेका 240 निर्वाचन क्षेत्रलाई नै कायम राख्ने प्रस्ताव स्वीकार नगर्ने बताउनुभयो। संविधानले निर्धारण गरे अनुसार नै 165 निर्वाचन क्षेत्र कायम गर्नुपर्ने एमालेको अडान रहेको उहाँले बताउनुभयो। एमाले मधेस केन्द्रित दलसँगको वार्ता जारी राख्ने र स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय समेत गरेको छ।
यस्तै नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालले संघीय व्यवस्थापिका संसदको चुनाव पुरानै 240 निर्वाचन क्षेत्रमा गर्ने आशयका वार्ता शुरू भएको भन्दै आपत्ति जनाएको छ। संविधान विपरीतका यस्ता कामले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै प्रतिकूल प्रभाव पार्ने भन्दै दुवै दलले त्यसको विरोध गरेका छन्। आज संयुक्त विज्ञप्ति मार्फत दुवै दलले पुरानै निर्वाचन क्षेत्र कायम हुँदा संघीयता र समावेशिता सहितको लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई असर गर्ने भएकाले तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गरी संसद र प्रादेशिक निर्वाचन क्षेत्र निर्धारणको काम शुरू गर्न माग गरेका छन्।
स्थानीय तहको दुई चरणको चुनाव भए पनि सरकारले प्रदेशसभा र प्रतिनिधि सभाको चुनावको तयारी अझै शुरू गरेको छैन। निर्वाचन आयोगले असार मसान्तभित्र प्रदेशसभा तथा प्रतिनिधि सभा निर्वाचन सम्बन्धी कानून र साउन 15 गतेभित्र निर्वाचन क्षेत्र निर्धारण गर्न भने त्यस अनुसार काम गर्ने भने पनि त्यस अनुसार काम नहुने पक्का भइसकेको छ। यसै विषयमा साथी प्रकाश ढकालले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडलाई निर्वाचन क्षेत्र निर्धारण आयोग गठन र कानून निर्माणमा किन ढिलाइ भइरहेको छ भनेर सोध्नु भएको छ।
कानून निर्माण गर्ने र पारित गर्ने प्रक्रियाकै क्रममा छ र यो निर्वाचन क्षेत्र निर्धारण आयोग पनि अब चाँडै नै बन्छ। अब खास गरेर हाम्रो सबै ध्यान चाहिने स्थानीय निकायलाई नै निर्वाचित गराउनेमै थियो। त्यसका लागि नै हामीले सबै राजनैतिक दलसँग सरकारमा सामेल भएका सरकारमा नभएका सबै दलसँग त्यो संवाद र सहमतिमा अगाडि बढ्या हो। अब राजनैतिक दलहरूले स्थानीय निकायको निर्वाचनमै चाहिने पनि सहभागिता नजनाएको अवस्थामा त्यसले पछिल्ला निर्वाचनहरूलाई पनि केही विघ्न बाधाहरू ल्याउँछन् नै। त्यसमा चाहिँ सजगता पुर्याएरै स्थानीय निर्वाचनको वखतमै उहाँहरूसँग सहमति गरेर उहाँहरू पनि निर्वाचनमा आउनुहोस् भन्नका लागि नै केही चाहिँ नि गृह कार्य गर्नका लागि समय लाग्या हो।
सत्तापक्षी दलले चाहिँ यो नयाँ निर्वाचन क्षेत्र निर्धारण गर्नुको साटो पुरानै 240 निर्वाचन क्षेत्रलाई कायम गरेर चाहिँ केन्द्रीय संसदको चुनाव गराउने तर्फ पनि छलफल शुरू गरे।
त्यसमा संविधानमा जुन प्रावधान छ त्यो संविधान भएको प्रावधानलाई सरकारले कार्यान्वयन गर्ने हो र हाम्रो पार्टी नेपाली कांग्रेसले पनि संविधान निर्माण गर्ने क्रममा अगुवाई गरेका हो हामीले। त्यस कारणले यो संविधानलाई परिष्कृत गर्ने क्रममा संविधान संशोधन पनि होला कतिपय मुद्दाहरूमा कतिपय धाराहरूमा। तथापि अहिले संविधानको जुन प्रबन्ध छ त्यही प्रबन्ध अनुसारै प्रदेश र चाहिँ नि यो संघीय संसदको चुनाव हुन्छ। अहिले नेपाली कांग्रेसले यसका बारेमा औपचारिक छलफल पनि प्रारम्भ गरेका छैन भन्नेमै चाहिँ हाम्रो ध्यान छ र अहिले यसलाई चाहिँ हामीले अब यो सीट संख्या चाहिँ बढाउने घटाउनेमा चाहिँ हाम्रो पार्टीले लागि पर्या छैन।
क्षेत्र निर्धारण आयोग बेलामा गठन नगर्नु र यो यी कानूनहरूलाई पारित गरेर चाहिँ प्रदेश र संघको चुनावको वातावरण बनाउन ढिलो गर्नुले कतै यो संसदको म्याद थप्ने पनि कुरो छ यतातर्फ पनि हामीले सोचिरहेको
होइन। यो तहगत रूपमा चाहिँ नि स्थानीय निकायको निर्वाचन पहिला गरौँ भनेर सबै दलले भनेकै हो। स्थानीय निकायको निर्वाचनका लागि केही समय लागेका छ। त्यसो स्थानीय निकायपछि प्रदेशको, प्रदेशपछि चाहिँ व्यवस्थापिका संसदको, किनकि अहिले व्यवस्थापिका संसद त चाहिँ पछिल्लो संविधान सभालाई हामीले संविधान जारी भइसकेपछि यसैलाई व्यवस्थापिका संसदको स्वरूप दिएका छौँ। जननिर्वाचित प्रतिनिधि संस्था व्यवस्थापिका संसद त अहिले तत्काललाई छँदैछ माघ 7 गतेको लागि।
तर यसका लागि जुन तयारी हुनुपर्थ्यो नि हामीले अब संघ र प्रदेशको चुनाव गर्नको लागि त्यो तयारी चाहिँ देखिएन।
होइन, निर्वाचन आयोगलाई प्रारम्भिक तयारी गर्नु भनेर भनेकै छ। अब सरकारका चाहिँ नि निर्वाचन गराउनलाई सहयोग पुर्याउने एजेन्सीहरू प्रशासनिक संयन्त्रदेखि लिएर सुरक्षा संयन्त्र पनि त्यसको लागि तयारै छ। होइन, अब त्यसका लागि आवश्यक कानूनको व्यवस्था गर्नका लागि सरकारले कानून अगाडि बढाएकै छ। अब त्यसपछि त्यसलाई निर्वाचनका लागि निर्वाचन क्षेत्रहरू तय गर्नका लागि अहिले पार्टी विभिन्न पार्टीसँग यो गृह कार्य भइरहेका छ र पार्टीहरूसँग यसका बारेमा सहमति भयो र यो आयोग बनाउने कुरामा चाहिँ नि अब सबै पार्टीहरूको राय आइसकेपछि यो आयोग बन्छ र आयोग बनाउने गृह कार्यमा सरकार चाहिँ लागिरहेछ अहिले।
उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड। उहाँसँगको यो कुराकानीपछि अब फेरि खबरकै सिलसिला। संसदीय सुनवाई विशेष समितिले गोपाल पराजुलीलाई प्रधान न्यायाधीशमा अनुमोदन गरेको छ। आज बिहान बसेको समितिको बैठकले सर्वसम्मतिले पराजुलीको नाम प्रधान न्यायाधीशका लागि अनुमोदन गरेको हो। न्याय परिषदले सिफारिश गरेपछि समितिले पराजुलीको सुनवाई गरेको हो। उहाँ विरूद्ध कसैले पनि कुनै उजुरी गरेका थिएनन्। समितिले अनुमोदन गरेपछि अब पराजुलीलाई राष्ट्रपतिले प्रधान न्यायाधीशमा नियुक्त गर्न बाटो खुल्ला भएको छ। सुशीला कार्कीले प्रधान न्यायाधीशबाट अवकाश पाएपछि पराजुलीले कायम मुकायम प्रधान न्यायाधीशका रूपमा काम गरिरहनु भएको छ। न्यायाधीशका रूपमा 26 वर्ष सेवा गर्दा न्यायालयमा सुधार गर्नुपर्ने धेरै विषयवस्तु देखेको उल्लेख गर्दै उहाँले संसदीय सुनवाई समितिमा सुधारको 39 मुद्दे कार्ययोजना पनि प्रस्तुत गर्नुभएको छ। नेपालमा वैदेशिक रोजगारीका कारण सिर्जित पारिवारिक समस्या समाधानका लागि छुट्टै फ्यामिली कोर्ट अर्थात पारिवारिक अदालत स्थापना गर्ने प्रतिबद्धता पनि पराजुलीले व्यक्त गर्नुभएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हिजो आज नेपालीको विदेश जानी बानी, कोही जान्छन् जानी जानी, कोही जान्छन् जानी, कति लाग्छ खर्च बर्च, कमाइ कति हुन्छ, ओभर टाइम बिदानी, अरू के दिन्छ, काम के हो बसै कहाँ हो, के हुन्छु बिदा, सबै कुरा प्रष्ट हुनु नराखिदु बिदा। विदेश जाँदा बुझेर जानु, धोका ठक्कर कसैले नखानु, धोका ठक्कर कसैले नखानु।
काम गर्न विदेश जाँदै हुनुहुन्छ भने आफू जाने ठाउँ, गर्नुपर्ने काम, कम्पनीसँगको सम्झौता पत्र जस्ता कुरा राम्रोसँग हेरेर मात्रै जानुहोला। यसमा अरूको भर पर्नुहुन्न, नत्र विदेशमा दुःख पाइन्छ।
हरि बहादुर, सानिमा बैंकमा बचतको ब्याज बढेको थाहा पायो?
मलाई थाहा नभए कसलाई थाहा हुन्छ त? मेरो सम्पन्न बचत खातामा 8-8 ब्याज पुगेको छ।
हरण बजाउनु मनै छ?
हरण बजाएको होइन, 8% ब्याज पुगेको छ भनेको पो त।
होइन, सानिमा बैंक पनि गजब गर्छ भा। यस्तो राम्रो बैंकले पनि बचतमै 8% ब्याज, म त सपनामा पनि 8% ब्याज देखिरहेको छु।
ए, तिमीले मात्रै देखाऊ र, मैले त सानिमा 8% भनेर निन्द्रामै बरबनाउँदो रहेछु। बुढीले जिस्काएर
आफ्नो अमूल्य रकमको सुरक्षा र प्रतिफलमा ध्यान दिउँ।
सानिमा बैंकमा आजै बचत खाता खोलौ।
अनलाइन खाता खोल्नका लागि www.sanimabank.com मा लगइन गर्नुहोला।
थप जानकारीको लागि SSBK टाइप गरी 32265 SMS पठाउनुहोस् वा 01444-3901 मा सम्पर्क गर्नुहोला।
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा सहित 3 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर, निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न प्रधानमन्त्रीलाई निर्वाचन आयोगको आग्रह, संसदीय सुनवाई विशेष समितिद्वारा गोपाल पराजुलीलाई प्रधान न्यायाधीशमा अनुमोदन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, रामेछापको लिखु गाउँपालिका वडा नम्बर 6 खिम्तीमा बाढ़ीले बगाउँदा 2 जनाको ज्यान गएको छ। 68 वर्षीय बालकुमारी खत्री र 43 वर्षीय वासुदेव कार्कीको शव भेटिएको रामेछापका प्रमुख जिल्लाधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिनुभयो। त्यसै गरी बाढ़ीले बगाउँदा सुमन कुमारी खत्री, अशोक तामाङ र मनिला तामाङ बेपत्ता भएका छन्। उनीहरूको खोजी भइरहेको छ। घाइते 9 जनालाई हेलिकप्टर मार्फत उपचारका लागि काठमाडौँ ल्याइएको छ। राति आएको बाढ़ीले सड़कको पुल बगाएपछि उत्तरी रामेछाप, ओखलडुङ्गा, सोलु र जिरीसँगको सड़क सम्बन्ध विच्छेद भएको छ।
काठमाडौँ उपत्यकाको सड़कको हालत निकै नै बिग्रिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सड़क बनाउने र भत्काउने सबै निकायका प्रमुखलाई बोलाएर आज सड़कको अवस्था सुधार गर्न निर्देशन दिनुभएको छ। तर आपसमा समन्वय गरेर काम गर्न नसक्ने निकाय गम्भीर नहुँदा सड़कमा ठूल्ठूला खाल्डा बेलैमा पुरिने छाँटकाँट देखिँदैन। अर्जुन पोखरेलको रिपोर्ट।
काठमाडौँकै सड़कमा आएको भेलमा परेर स्कूलबाट घर जाँदै गरेकी एक बालिकाको ज्यान गयो, अर्की बालिका घाइते छिन्। पानी पर्ने बित्तिकै सड़कभरि खोला र पोखरी जस्तै पानी जमिहाल्छ, अनि अनुमानका भरमा पाइला चाल्दा कहाँनिर डुबिन्छ र कहाँनिर बगिन्छ पत्तो हुँदैन। सड़कका खाल्डा ज्यानमारा बन्न थालेपछि पाल्पाका ऋषिकेश घिमिरे जस्ता नागरिकमा चिन्तासँगै आक्रोश पनि थपिएको छ।
महानगरमा नयाँ चाहिँ तपाईँको मेयरहरू पनि आएका छन्, यसो गर्छु उसो गर्छु हराभरा गराउँछु काठमाडौँलाई चाहिँ अनेक भाषणहरू गर्छन्, तर काममा त्यस्तो अब कहिले देखिने हो भएको छैन। हिँड्न पनि डर लाग्ने, अब अँधेराको त के कुरा, दिउँसम्म पनि हिँड्दा पनि कहाँ कतिखेर खाल्टोमा परिने हो, कतिखेर नालीमा परिने हो र कतिखेर ज्यान जाने हो भन्ने कुरा बच्चालाई त यसरी डर छँदैछ, ठुलालाई समेत त्योबाट पीडित भइएको छ।
नागरिकका यस्ता आक्रोश र चिन्ता कम गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सडकसँग सम्बन्धित सबै निकायलाई बोलाएर समाधानको उपाय खोज्ने प्रयास गर्नुभयो, तर सड़क बनाउने निकायका मान्छेहरूले नै यो समस्याको तत्कालै समाधान हुने सम्भावना नरहेको घुमाउरो जवाफ दिए। काठमाडौँका मुख्य सड़कमा मान्छे नै पुरिने जत्रा खाल्डा बन्नुमा विभिन्न सरकारी निकायबीचको समन्वयको अभाव नै मुख्य समस्या हो। अहिले मेलम्ची खानेपानीले धमाधम सड़क भत्काएको छ। भत्काएका सड़कमा अस्थायी पिच बनाउने जिम्मा सड़क विभागको हो, तर सड़क विभागले सड़क टाल्न पाएको छैन, टेलिकमले खनिदिन्छ। रोई कराई गरेपछि टेलिकमले सड़क टाल्छ, भत्काउने पालो हुन्छ विद्युत प्राधिकरणको। सड़क भत्काउन सबै तम्सिन्छन्, तर बनाउने बेलामा एउटाले अर्कोलाई औंला ठडाइदिए पुग्छ। सड़क विभाग, मेलम्ची खानेपानी आयोजना, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण, खानेपानी तथा ढल निकास विभाग लगायतका निकायबीच समन्वय नभएकै कारण काठमाडौँका सड़कमा खोला उर्लिन थालेको र नागरिकको ज्यान जान थालेको भन्दै आक्रोश बढ्न थालेपछि प्रधानमन्त्री देउवाले सबैलाई समन्वय गरेर काम गर्न निर्देशन दिएको बताउनुहुन्छ प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरे।
ससाना नानीहरू पनि बगेका घटनाहरू छ, एउटाले काम गरि नसक्दै अर्को निकायले आफ्नो विकासको काम गर्ने, होइन यो जुन देखिरहेको छ, समन्वय नहुँदा पनि जुन तोकिएको थियो त्यो समय तोकिएको सीमा भन्दा पनि यो बढी लम्बेर गइरहेछ। यसमा समन्वय चाहिँ विभिन्न पक्षको खाँचो देखिएको छ, त्यो कुरालाई नै मध्यनजर राखेर एकदम गम्भीरताका साथ आज त्यो छलफल गरियो।
अस्त व्यस्त सड़कमा भएको धुलो धुवाका कारण काठमाडौँका नागरिकले दीर्घकालसम्मका रोगको भारी बोकेका थिए, तर सड़कका खाल्डोमै परेर र ढलले बगाएर मर्ने अवस्था आएपछि सरकारी निकाय केही तात्तिए जस्तो देखिएको छ। तर मेलम्चीका पाइप बिछ्याउने काम 20% बाँकी छ भने मेलम्चीले पाइप बिछ्याएर नसक्दै विद्युत प्राधिकरणले जमिनमुनि तार राख्न सड़क खन्ने तयारी गरिरहेको छ। भत्किएका सड़क कहिले बन्लान् भन्ने प्रश्नमा सड़क भत्काउने मुख्य निकाय खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय यसो भन्नुहुन्छ।
अब अलिकति ढिला भएको हो, यो बर्खाको बेलामा पिच गर्न एकदमै मिल्दैन, हुँदैन पनि, गरिहाले पनि टिक्दैन, त्यसले गर्दाखेरि बर्खा अलिक सुक्नु चाहिँ पर्छ, तर तपाईँ घाम एक दुई दिन लाग्यो भने त्यो सबै काम चाहिँ भइसक्छ।
प्रधानमन्त्रीले 15 दिनभित्र भत्किएका सड़क र ढल मर्मत गर्न निर्देशन दिए पनि ठूलो योजना नबनाएसम्म काठमाडौँका सड़क एउटाले खन्ने र अर्कोले भत्काइरहने अनि ढल फुटेर बस्तीमा पस्ने क्रम रोकिने छाँटकाट देखिँदैन।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। त्रिभुवन राजपथमा 10 र 12 चक्के ट्रक चलाउन नपाइने भएको छ। रातिको समयमा मुगलिन नारायणघाट सड़क बन्द हुने भएपछि अहिले रात्री बस नौबिसे दामन पालुङ हुँदै हेटौडा जोड्ने त्रिभुवन राजपथमा चल्ने गरेका छन्। ती रात्री बसलाई व्यवस्थित रूपमा सञ्चालन गर्न त्रिभुवन राजपथमा ट्रक चलाउन नदिने व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले काठमाडौँबाट नागढुङ्गा नाका भएर पूर्वका लागि चल्ने रात्री बस दिउँसो 4 बजेसम्म कलंकीबाट छुटिसक्नुपर्ने नियम बनाएको छ। ती बस त्रिभुवन राजपथ हुँदै चल्ने गरेका छन्।
नेपाल वायुसेवा निगमले भूटान एयरलाइन्सको जहाज भाडामा नलिने निर्णय गरेको छ। निगमको एकमात्र बोइङ विमान मर्मत गर्न सिङ्गापुर लगिने भएपछि मर्मत अवधिभर 45 देखि 60 दिनका लागि भूटान एयरलाइन्सको विमान भाडामा लिने तयारी थियो। निगमले एक बोइङ र 2 एयरबसबाट हप्तामा 37 उडान भर्दै आएकोमा बोइङ अहिले सिङ्गापुरमा मर्मतका लागि गएपछि 17 उडान कटौती गरेको छ।
सरकारले 9 विमानस्थलमा चट्याङको सेन्सर जडान गरेको छ। सुर्खेत, वीरेन्द्रनगर, भैरहवा, पोखरा, काठमाडौँ, तुमलिङटार, विराटनगर, सिमरा र नेपालगंज गरी 9 विमानस्थलमा चट्याङको सेन्सर जडान गरिएको हो। सेन्सरले अहिले परीक्षणको काम गरिरहेको वरिष्ठ मौसमविद सुजन सुवेदीले जानकारी दिनुभयो।
दाङमा विषालु च्याउ खाँदा 5 बिरामी परेका छन्। विषालु च्याउ खाएर शान्तिनगर गाउँपालिका 7 कुमलगढ़ीका 2 परिवारका 5 गम्भीर बिरामी भएका हुन्। कुमलगढ़ीका राकेश बोहरा, बोहराकी आमा र श्रीमती तथा सुरेश भण्डारी र उहाँकी आमा बिरामी हुनुभएको हो। घाइतेहरूको शिक्षण अस्पताल कोहलपुर बाँकेमा उपचार भइरहेको छ।
सिन्धुलीको कमलामाई नगरपालिका डाँडी गुराँसेबाट आज 11 वर्षीय निश्चल विश्वकर्मा अपहरणमा परेका छन्। बालकलाई बिहान झण्डै 8:30 बजे घर नजिकैबाट मोटरसाइकलमा आएका व्यक्तिले अपहरण गरेको वडाध्यक्ष महेश खतिवडाले जानकारी दिनुभयो। अपहरित बालकको खोजी भइरहेको र बालकलाई मोटरसाइकलमा लैजाने व्यक्तिको पहिचान भइसकेको प्रहरीले जनाएको छ।
भालुको आक्रमणबाट सोलुखुम्बुमा एकजना घाइते भएका छन्। दुधकोशी गाउँपालिका 3 का 55 वर्षका पूर्णबहादुर कार्की भालुको आक्रमणमा परेर घाइते हुनुभएको हो। घर नजिकैको पाखामा सोत्तर काट्न गएका कार्कीलाई आज दिउँसो भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। उहाँको बासा स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
चिकित्सा शिक्षा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गरे पनि सुनवाई नभएको भन्दै शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले फेरि अनसनको घोषणा गर्नुभएको छ। आज विज्ञप्ति मार्फत केसीले आउँदो 9 गतेदेखि अनसन बस्ने घोषणा गर्नुभएको हो। साउन 9 गते दिउँसो 4 बजेदेखि अनसन शुरू गर्ने उहाँले बताउनु भएको छ। यसअघि माग पूरा गर्न यही असार 31 गतेसम्मको अल्टिमेटम दिएको तर पूरा नभएकाले अनसनको घोषणा गरेको उहाँले बताउनुभयो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा। मेरो पनि भन्नु छ, सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बोस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एन्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेसन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बोस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर।
फोन 55 81 283 22 30 230।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44 28 242 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
तपाईँ अहिले के सोचिरहनु भएको छ?
शिक्षक सेवा आयोगको विगत वर्षका परीक्षाहरूको तयारी कक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल मल्टी प्रोफेसनल एकाडेमी एमपीए बागबजार काठमाडौँमा शिक्षक सेवा आयोग मावि, निमावि र प्रावि तहका तयारी कक्षाहरू धमाधम सञ्चालन भइरहेको छ नि।
हाम्रा विशेषताहरू,
वस्तुगत र विषयगत दुवै खण्डको पुरै कक्षा 1 महिनामा सम्पन्न गरिने,
कक्षा शुरू हुनु पूर्व दैनिक वस्तुगत प्रश्नको नमुना परीक्षा र हरेक हप्तामा विषयगत खण्डको नमुना परीक्षा गराई फिडब्याक दिइने,
स्थापित र विषय विज्ञ स्रोत व्यक्तिहरूबाट सैद्धान्तिक र अन्तर्क्रियात्मक कक्षा हुने,
लेखन शैली र लेखन सिप सम्बन्धी व्यावहारिक तयारी गराइने,
कक्षाहरू सम्पन्न हुने समयमा एकैपटक 2 जनासम्म स्रोत व्यक्तिहरूबाट सामूहिक फिडब्याक कक्षा गराइने,
होस्टलको पनि व्यवस्था छ।
तोकिएको समय र दिनमा तपाईँको सोचलाई पूर्णता दिनेछौ।
थप जानकारीका लागि मल्टी प्रोफेसनल एकाडेमी प्राली बागबजार काठमाडौँ नेपाल, सम्पर्क 01-42-46-024-42-59-301।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। आज साउन 1 गते अर्थात साउने संक्रान्ति, आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन 1 गतेलाई साउने संक्रान्तिका रूपमा लिइन्छ। माघ 1 गते अर्थात मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले आजदेखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायन पनि कर्कट संक्रान्तिकै दिनदेखि शुरू हुने मान्यता छ। साउने संक्रान्तिका दिन कण्डारक नाम गरेको रात्रिचर अर्थात राति हिँड्ने जनावरको पूजा गरी बलेको अगुल्टो फालेपछि वर्षाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष रामचन्द्र गौतमले बताउनुभयो। साउने संक्रान्तिपछि नेपालमा चाड पर्वको लहर शुरू हुन्छ।
गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गामा आजदेखि 1 महिने साउने मेला शुरू भएको छ। साउन महिनाभरि चल्ने मेलामा रेसुङ्गा पोखरीमा स्नान र पूजा आजाका लागि टाढा टाढाबाट श्रद्धालुको घुइँचो लाग्ने गर्छ। रेसुङ्गा पोखरीको पानीले नुहाएपछि चारधाम जान नपर्ने र अन्जानमा गरेका सम्पूर्ण पाप समेत नष्ट हुने धार्मिक विश्वास छ।
बझाङको सदरमुकाम चैनपुरमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको छ। तमैल बजार नजिकैको भीरमा गएको पहिरोले सड़क अवरूद्ध हुँदा बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेको स्थानीय बासिन्दाले बताएका छन्। सड़क अवरूद्ध हुँदा धनगढ़ी काठमाडौँ डडेलधुरा दिपायल महेन्द्रनगर नेपालगंजबाट व्यापारीले मगाएका सबै सामान झोता बजार तमैल बजार भाँडे बजार झनाना बजारमा नै थन्किँदा अभाव हुन थालेको व्यापारी उमाशंकर जोशीले बताउनुभयो।
इटहरी उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने भएको छ। नवनिर्वाचित पदाधिकारीको पहिलो बैठकले ज्येष्ठ नागरिक अपाङ्गता भएकालाई दिइँदै आएको सामाजिक सुरक्षा भत्ता घरमै पुर्याउने व्यवस्था मिलाउने निर्णय गरेको हो। उपमेयर तथा प्रवक्ता लक्ष्मी गौतमले सुत्केरी भत्ता समेत बढाइने जानकारी दिनुभयो।
धादिङको नीलकण्ठ नगरपालिकाका मेयर र उपमेयरले वडालाई दिएको सिलिङ भन्दा बढ़ी रकम सुविवेकीय अधिकारका लागि राखेपछि विरोध भएको छ। वडाको विकास गर्न र जनप्रतिनिधिले बनाएको योजनामा चित्त नबुझेपछि मेयर तथा उपमेयरले सुविवेकीय अधिकार प्रयोग गर्ने गरी 9,34,38,000 रूपियाँ बजेट बिना शीर्षकमा राखेपछि जनप्रतिनिधिले विरोध गरेका हुन्।
र दाङको घोराई उपमहानगरपालिकाले फोहोर व्यवस्थापनका लागि 3 वडा अध्यक्षलाई जिम्मेवारी दिएको छ। आज बसेको बैठकले घोराई बजारको फोहोर व्यवस्थापनका लागि वडा अध्यक्षहरू रमेश कुमार पाण्डे, शक्तिराम डाङ्गी र लक्षण प्रसाद बुढालाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता भरत अरियालले जानकारी दिनुभयो। उपमहानगरपालिकाले बजार क्षेत्रको फोहोर जथाभावी फालेको भन्दै ल्याण्डफिल साइड क्षेत्रका बासिन्दाले फोहोर फाल्न नदिएपछि 4 घोराई बजार क्षेत्रको फोहोर उठ्न सकेको छैन।
प्रधानमन्त्री शेरबहादुर देउवाले 15 काठमाडौँका खाल्डा खुल्डी पुर्नुहोस्, चाहिने जति पैसा दिन्छु भनेको खबर उज्यालो अनलाइनमा पढेर फेसबुकमा असीम लेख्नुहुन्छ। यो काम राम्रो हो, तर खाल्डा खुल्डी सँगसँगै निकासको काम पनि समानान्तर रूपमा अघि बढाउनुपर्छ, नभए निकास बिना जति नै खाल्डा खुल्डी पुरे पनि पोखरी त रहिरहन्छ।
रोशन राईले फेसबुकमै लेख्नु भएको छ, जति दिन्छु भनेर पनि भएन नि प्रधानमन्त्रीज्यू, राम्रो तरिकाले काम गर्नुहोस्, काम राम्रो भयो भने पुरस्कार दिन्छु, भएन भने काम गर्ने लाइसेन्स खारिज गरेर जेल हाल्छु पो भन्नुपर्छ त।
फेसबुकमै कृष्ण सुमा याख्या राई लेख्नुहुन्छ, हाम्रो देशमा जब जनधनको क्षति हुन्छ अनि मात्रै सरकारको ध्यान जान्छ, नदीनालामा पूर्व तयारी सरकारले पहिले नै गर्ने हो भने काठमाडौँ जस्तो ठाउँमा सड़कको भेलमा परेर मानिसले ज्यान गुमाउनु पर्दैन थियो।
अमृत घिसिङ भन्नुहुन्छ, विदेशमा यति ठूल्ठूला सामुद्रिक छाल आँधीबेरी आउँदासम्म त्यहाँ धनको क्षति भए पनि जनको क्षति हुँदैन, राजधानीकै अवस्था खराब छ भने ठूला नदीको किनारमा बस्ने बस्तीलाई झन कति खतरा छ।
अनि आजदेखि मतदाता नामावली संकलन शुरू गरेको निर्वाचन आयोगलाई महेश भण्डारीले फेसबुकमा र बाबु साहेब नाम राखेका साथीले ट्विटर मार्फत एकै खालको सुझाव दिनुभएको छ। उहाँहरू भन्नुहुन्छ, आयोगले नामावलीमा नाम छुटेकाहरूलाई 15 जिल्लाभरबाट नामावलीमा नाम दर्ता गराउने मौका दिँदै गर्दा आफ्नो जिल्ला बाहिर रहेका नागरिकले त्यही ठाउँबाट नै नामावली दर्ता गराउन मिल्ने व्यवस्था ल्याए राम्रो हुन्थ्यो कि।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01-5000192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मोहन पौडेल र सञ्जिता देवकोटा। अब विदेशका खबर। भारत प्रशासित काश्मीरमा रहेको अमरनाथ दर्शनका लागि गएका यात्रु चढेको बस दुर्घटना हुँदा 16 ज्यान गएको छ। जम्मू काश्मीर श्रीनगर राष्ट्रिय राजमार्गमा बस सड़कबाट खोजमा खस्दा 30 यात्रु घाइते भएका बीबीसीले जनाएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
नेपाल दर्पणमा अब केही खेल खबर। 23 मुनिको एसिया कप फुटबल छनौटमा नेपालले भोलि उज्बेकिस्तानसँग खेल्दैछ। खेल भोलि बेलुकी 8 शुरू हुनेछ। पहिलो खेलमा नेपाल गएराती घरेलु टोली युएईसित पराजित भएको थियो। प्रतियोगिताको समूह डीमा रहेको नेपालले आउँदो बुधबार भने लेबननसित खेल्नेछ।
यस्तै 19 मुनिको विश्वकप क्रिकेट छनौटको खेलमा भोलि नेपालले सिंगापुरसँग खेल्नेछ। खेल बिहान 7:15 शुरू हुनेछ। 19 मुनिको छनौटमा नेपाल रहेको समूहमा सिंगापुर र नेपाल सहित मलेसिया र अफगानिस्तान जोहान्सन डबल राउण्ड रोबिनका आधारमा हुने छनौट खेलमा शीर्ष स्थानमा रहने टोलीले न्यूजील्याण्डमा हुने विश्वकप खेल्न पाउनेछ।
र श्रीलंकासँगको टेस्ट क्रिकेटको दोस्रो पालीमा जिम्बाब्वेले सामान्य प्रदर्शन गरेको छ। कोलम्बोमा पहिलो पालीमा 10 रनको अग्रता लिएको पाउना टोली जिम्बाब्वेले दोस्रो पालीमा आज तेस्रो दिनको खेल सकिँदासम्म 6 विकेटको क्षतिमा 252 रन बनाएको छ र समग्रमा 262 रनको अग्रता लिएको छ। यस्तै इंग्ल्याण्डसँगको दोस्रो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिका विशाल अग्रतातिर अग्रसर भएको छ। पहिलो पालीमा 130 रनको अग्रता लिएको दक्षिण अफ्रिकाले आज तेस्रो दिनको खेल चलिरहँदा 4 विकेटको क्षतिमा 236 रन बनाएको छ र समग्रमा 366 रनको अग्रता लिएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा सहित 3 जना विरूद्ध भ्रष्टाचारको मुद्दा दायर। 11 अर्ब बिगो र 22 अर्ब रूपियाँ जरिवाना सहित 33 अर्ब रूपियाँ माग दाबी।
निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्न प्रधानमन्त्रीलाई निर्वाचन आयोगको आग्रह। आयोग छिट्टै गठन गर्ने र प्रतिवेदन उपलब्ध गराउने प्रधानमन्त्री देउबाको प्रतिबद्धता।
काठमाडौँका सड़कका खाल्डा 15 दिनभित्र पूर्ण प्रधानमन्त्रीको निर्देशन। असुरक्षित सड़कले ज्यान जान थालेको भन्दै नागरिक आक्रोशित।
भारतमा अमरनाथ दर्शनका लागि गएका यात्रु चढेको बस दुर्घटना। 16 जनाको ज्यान गयो, 30 जना घाइते।
र 19 वर्ष मुनिको विश्वकप छनौट क्रिकेटमा नेपालले भोलि सिंगापुरसँग खेल्ने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी सुनिता पहरी र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।